पहिलो पत्रुस 1:13-21 सम्म। यसकारण आआफ्ना मनका कम्मर कस, सचेत रहो र अनुग्रहमाथि पूर्ण रूपले आशा राख, जुन अनुग्रह येशु ख्रिस्ट प्रकट हुनुहुँदा तिमीहरूका ल्याइनेछ। आज्ञाकारी नानीहरूले चाहिँ आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाओ, तर जसरी तिमीहरूलाई बोलाउनु हुने पवित्र हुनुहुन्छ उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हो। किनकि यो लेखिएको छ, तिमीहरू पवित्र हो किनकि म पवित्र छु। अनि जसले हरेक मानिसको काम अनुसार मुख नहेरिकन न्याय गर्नुहुन्छ उहाँलाई तिमीहरू हे पिता भनी पुकार्छौ भने आफ्नो परदेशी भएको समय डरसित बिताऊ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नाश हुने चीजहरूद्वारा छुटकारा पाएका होइनौ, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात ख्रीष्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ। उहाँ साँच्चै पृथ्वीको उत्पत्ति भन्दा पहिले ठहराइनु भएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयहरूमा प्रकट हुनुभयो। तिमीहरू उहाँद्वारा परमेश्वरमाथि विश्वास गर्दछौ जसले उहाँलाई मरेकाहरूबाट बौराउनु भयो र उहाँलाई महिमा दिनुभयो, यसैले कि तिमीहरूका विश्वास र आशा परमेश्वरमाथि रहन्। प्रार्थना गरौं। मदत गर्नुहोस् पिता, हामी थोरै जान्छौ जान्दछौ अनि कतिपटक त्यो थोरै जानेको पनि हामी थोरै मात्र हामी विश्वास गर्छौ, अनि हाम्रो यी आत्मिक अवस्थाहरू जे थाहा छ पिता, धैर्यवान सहनशील रिसानुमा ढिलो परमेश्वर पिता, अब हामीलाई उठाउनुहोस्, हामीलाई जगाउनुहोस्, हामीलाई चाहिएको अर्थीहरू शिक्षाहरू अझ दिनुभएको होस् पिता, अनि धन्यवाद चढाउँदै तपाईँमा राख्दछौँ, मलाई सहायता गर्नुहोस् प्रभु येशूको नाममा। अनि त्यो 14 पदमा एउटा शब्द चाहिँ हेर्दै थियौँ अघि, त्यो एकचोटि फेरि हेर्न चाहन्छु। 14 पदमा जहाँ भनेको छ कि आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाऊ भन्ने शब्द, अनुसारको नबनाऊ भन्ने शब्द चाहिँ वास्तवमा रोमी 12 पनि प्रयोग भएको छ। एक्चुली त्यहाँ मसँग पल्टाउनु होला, रोमी 12, अनि हामी फर्किहाल्नेछौँ, समय धेरै बिताउने छैनौँ, तर रोमी 12 त्यो 2 पदमा जहाँ लेखिएको छ, अनि यस संसारसित एक नासे नहो भन्ने शब्द हो त्यो, एक नासे नहो, यहाँ चाहिँ अनुसारको नबनाओ, संसारलाई चाहिँ दिनुहुन्न आफूलाई, हामीलाई चाहिँ संसारले आफ्नो रूपमा ढाल्न खोज्छ, खोज्दैन तपाईँ संसारसित जब अन्तक्रिया गर्नुहुन्छ, उनीहरूले चाहिँ उसको बाटोमा उसको तरिकामा सोचाइमा चाहिँ लान जहिले पनि खोजिरहेको हुन्छ, संसार एकदम सक्रिय छ त्यो गर्नलाई, अनि हामी चाहिँ सुनेर बसिरह्यो भने के हुन्छ, हामी त्यही रूपमा चाहिँ हामी ढालिन पुग्छौँ, हामी चाहिँ लड्नुपर्छ है, यहाँ चाहिँ नगर भनिरहेछ है, एकनासे नहो, यहाँ चाहिँ अभिलाषा अनुसारको नबनाओ। अनि हामीले प्रभुलाई चिनेपछि हामी स्वतन्त्र छ, हामी यसमा चाहिँ हामी सक्रिय रूपमा लडिरहेको चाहिँ हुनुपर्छ, एउटा कुरा त्यो थियो छुटेको। अनि अब चाहिँ जुन हाम्रो खण्ड अगाडि छ, यहाँ चाहिँ हामीलाई भनिन्छ, भनिँदैछ 18 पदमा, तिमीहरूलाई त छुटकारा दिएको थियो, तिमीहरूले त छुटकारा पाएका छौ, उद्धार गर्नुभएको छ उद्धारकर्ताले, जुन चाहिँ 18 पदमा त्यो शब्द छ, छुटकारा पाएको कुरा। अनि यसको माने चाहिँ हामी नाश हुनुबाट हामीलाई चाहिँ जोगाइएको, हामीलाई चाहिँ रिहा गरियो, हामीलाई चाहिँ डुबिरहेकोलाई चाहिँ बचाइयो, प्रभुले गर्नुभयो यस्तो काम, हामी मृत्यु नरकको मुखमै पुगिसकेकाहरूलाई चाहिँ थुप्नु भयो भन्न खोजिरहेछ यहाँ। केबाट यसरी गर्नुभयो भने के अरे यहाँ भनेको छ तिमीहरूको व्यर्थको, यहाँ लेखेको छ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चाल चलनबाट छुटकारा दिनुभयो। यहाँ बताइरहेको छ कि यीशु ख्रीष्टमा उद्धार नपाएको, छुटकारा नपाएको, मुक्ति नपाएको जीवन चाहिँ व्यर्थको जीवन हो, व्यर्थको जीवन जिइरहेको थिए म तपाईँ। मानिसको जीवन यीशु ख्रीष्टको उद्धार बिना अर्थै छैन। अरू सबै चिजको अर्थ छ, चरा चुरुङ्गीहरू हेर्नुहोस्, तिनीहरूको अर्थ छ, तिनीहरूको कारण छ, किनकि अनि उनीहरूले उनीहरूको उद्देश्य अनुसार गरिरहेका छन्। मौरी हेर्नुहोस्, फुलहरू हेर्नुहोस्, आफ्नो सिजनमा आउँछ, हरेक चिजको उद्देश्य देख्छौँ, घाम हेर्नुहोस्, जुन हेर्नुहोस्, ताराहरू। तर मान्छे जब परमेश्वर विहीन हुन्छ उसको अर्थै हुँदैन, उसको जीवनको अर्थै छैन। अनि त्यसैले त्यस्तो व्यर्थको, अर्थहीन, उद्देश्यहीन जीवनबाट चाहिँ हामीलाई छुटकारा दिनुभएको छ, हामीलाई निकाल्नु भएको छ भन्ने कुरा चाहिँ यहाँ गर्दैछ पत्रुसले। अनि केले हामीलाई चाहिँ यसरी छुटकारा दिएको होइन भने सुन अथवा चाँदी यस्ता नाशवान चिजहरूद्वारा हामीलाई छुटकारा दिएको होइन। यहाँ चाहिँ किन यसरी प्रयोग भएको छ भने यो छुटकारा भन्ने शब्द चाहिँ यो किन्नु, छुटाउनु, किनेर छुटाउनु, मूल्य तिरेर, दाम तिरेर छुटाउनु भन्ने सोच्नुहोस् होइन। अनि के दाम पर्यो त यहाँ चाहिँ अब दामको कुरा गर्न लागिरहेछ। अब सुन चाँदी त पृथ्वीमा ज्यादै बहुमूल्य चिजहरू हुन्। अस्ति पनि त्यसको चर्चा, हिजो चर्चा गरेको थियो है, एक घन इन्ची सुनको मूल्य कति रे? 7 लाख। त्यो प्रश्नमा चाहिँ आउँदैन, तर धेरै मूल्यवान रहेछ है, धेरै भारी छ। तर तिनीहरू पनि नाश भने भनेछ, नाश हुने चिज हो, नाशवान चिज हो। अब सुन चाँदी आफै नाश हुने चिजले हामीलाई कसरी नाश हुनबाट बचाउला र? बचाउन सक्दैन। तर धेरै मान्छेहरू उनीहरूको सम्पत्तिमा भरोसा गर्छन्, यो सम्पत्तिले चाहिँ मलाई त भविष्यसम्म पनि, म मरेपछि पनि मलाई यसले चाहिँ सहायता गर्ला भनेर मान्छेहरू सोचिरहेका छन्, त्यो अज्ञानतामा छन्। अनि यसबाट चाहिँ अब सोच्नुहोस्, तपाईँहरूमध्ये कोही कोही मुक्ति पाउनु भएको छैन, अनि त्यो दुःखको कुरा हो। यदि तपाईँले चाहिँ मुक्ति पाउने उपाय थाहा भएर पनि तपाईँले लिइरहनु भएको छैन भने चाहिँ ज्यादै दुःखको कुरा हो। तर सोच्नुहोस् तपाईँ, तपाईँले के महसुस गर्नुभयो कि तपाईँसँग त्यस्तो एउटै चिज छैन, एउटै चिज छैन जो तपाईँले चाहिँ परमेश्वर भनेर दिन सक्ने? सुनचाँदी नाश हुने चिज तपाईँसँग एक बोरा भए पनि, 20 किलो सुन 1 लिटर बोतलमा यदि भए पनि त्यसद्वारा चाहिँ तपाईँको प्राणको छुटकारा हुँदैन, तपाईँको पापहरूको क्षमा गर्न सक्दैन, तपाईँ स्वर्ग जान सक्नुहुन्न, तपाईँ परमेश्वरसँग ठिक बन्न सक्नुहुन्न, कोही पनि सक्दैन। अनि त्यो धेरै दान दिएर पनि, धनवान मानिसहरू जस्तो कि बिल गेट्सहरू धेरै दान दिन्छन्, उनीहरू धर्म गर्न खोजे त होइन होला, नास्तिक हो जस्तो लाग्छ, तैपनि कता कता मलाई लाग्छ शङ्का लाग्छ उनीहरूको भित्र चाहिँ एउटा किन्न खोजिरहेछ, मैले केही गरेछु नि, केही राम्रो गरेछु नि, ताकि भविष्यमा चाहिँ मलाई ठिक होस्। त्यो छ मान्छेभित्र चाहिँ विवेक भएकोले चाहिँ मैले राम्रो गर्नुपर्छ भन्ने छ, अनि फेल खाएको छ, त्यसैले पैसाले चाहिँ उसले चाहिँ परमेश्वरको सामु चाहिँ आफू योग्य बनाउन खोजिरहेको हुन्छ। तर एउटै कुरा छैन परमेश्वरलाई दिन सक्ने, उहाँलाई त्यो सुन मार्नु भएको छैन, उहाँले बनाएको हो, त्यो जे दिए पनि उहाँले बनाएको चिज हुनु पुग्छ आखिरमा, अनि त्यसले हामीलाई छुटाउनु पनि सक्दैन। अनि त्यसैले उपाय नै थिएन, उपाय नै थिएन हाम्रो छुटकाराको लागि. अनि अनुग्रही परमेश्वरले स्वर्गबाट आफ्नै एकमात्र प्रिय पुत्रलाई चाहिँ यो संसारमा हामीलाई छुटकारा दिनको लागि चाहिँ यहाँ पठाउनु भयो. अनि उहाँ आउनुभयो स्वर्ग छोडेर, प्रभु येशू ख्रीष्ट. उहाँ परमेश्वर हुनुहुन्छ, सोच्नुहोस्, सृष्टिकर्ता हुनुहुन्छ, सबै थोक उहाँले बनाउनु भयो. उहाँ आनन्ददेखि हुनुहुन्छ, उहाँको सुरुवात छैन, अन्त छैन. स्वर्गदूतहरू बनाउनु भयो, मानिसहरू बनाउनु भयो, संसार बनाउनु भयो. अब उहाँ आफै फेरि, हामी जसले आफूलाई आफ्नो पापले खाल्डोमा पुर्याएका थियौँ, त्यो खाल्डोबाट झिक्न आफै उहाँ खाल्डोभित्र आउनु भएको छ यो संसारमा मानिस भनेर. हामी जस्तै शरीर तर निष्पाप पाप नभएको मानिसको रूपमा आउनुभयो. अनि उहाँ चाहिँ भविष्यवाणीहरू पुरा गर्दै एउटा कन्याबाट जन्मिनु भयो. अनि यहाँ उहाँको बयान हामी यहाँ पढ्छौँ कि 18 पदमा, किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नासुने चिजहरूद्वारा छुटकारा पाएका होइनौ, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात् ख्रीष्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हो. पुरानो नियममा चाहिँ परमेश्वरले आफ्नो चुनेको जाति इजरायललाई चाहिँ सिकाउनु भएको थियो कि त्यहाँ मूल्य तिर्नुपर्छ छुटकाराका लागि. अनि त्यहाँ चाहिँ नियमहरू दिनुभएको थियो, त्यहाँ छुटकाराको दाम है प्रायश्चितको दाम भन्ने हुन्थ्यो, एक सेकेल त्यहाँ तिर्नु पर्थ्यो. धनीले पनि त्योभन्दा बढी तिर्न पाउँदैन थियो, गरिबले पनि त्योभन्दा थोरै तिर्न पाउँदैन थियो. त्यो पवित्र स्थानको मापदण्ड अनुसारको चाहिँ त्यो सेकेल हुन्थ्यो, त्यो चाँदीको हुन्थ्यो. अनि तर यहाँ भन्दैछ पत्रुसले त्यो तुलना गर्दै, त्यो सब छाया मात्र थियो, त्यो चाहिँ तस्बिर दृष्टान्त मात्र थियो, त्यो दाम तिर्नुपर्छ भन्ने कुराको दृष्टान्त चाहिँ पुरा तब भयो जब येशू ख्रीष्ट आउनुभयो र उहाँले चाहिँ आफ्नो रगतद्वारा हामीलाई किन्नु भयो, छुटकारा दिनु, मूल्य तिर्नु भयो. अनि यहाँ चाहिँ प्रभु येशूलाई चाहिँ निर्दोष र निष्कलङ्क थुमा भनेर बयान गरेको छ. अनि यस्तो थुमाको रगत भनेर चाहिँ यो हाम्रो दामलाई चाहिँ व्यक्त गरिएको छ. अनि फेरि यो पनि पुरानो नियममा चाहिँ कसरी चाहिँ परमेश्वरले आफ्नो चुनेको जाति इजरायललाई चाहिँ परमेश्वरको नजिक जानलाई, उहाँको उपासना गर्नलाई, उहाँको सामु बढ्नलाई पनि, सुरक्षित हुनलाई पनि त्यहाँ चाहिँ थुमाको बलिदान हुनुपर्थ्यो. अनि त्यो थुमा चाहिँ निष्खोट हुनुपर्थ्यो, निष्कलङ्क हुनुपर्थ्यो, निर्दोष हुनुपर्थ्यो भनेको मतलब चाहिँ एकदमै त्यो चाहिँ एउटा शुद्ध हुनुपर्थ्यो. अनि येशू ख्रीष्ट चाहिँ त्यस्तै पापरहित व्यक्ति मानिस बनेर हाम्रो लागि चाहिँ आफ्नो जीवन दिनुभयो भन्ने कुरा चाहिँ पत्रुसले हामीलाई सम्झना गराउँदैछन् यहाँ. त्यसैले पापै नभएको व्यक्ति सोच्न त हामी सक्दै सक्दैनौँ है. देख्छौँ प्रभु येशूलाई यहाँ है, तर हामीले भेटेकै छैनौँ, आम्ने सामने भनौँ, एक दिन भेट्नेछ उहाँलाई. त्यसैले हामीलाई गाह्रो छ यहाँ है, निर्दोष निष्कलङ्क यो शब्दहरू हामी गाउँछौँ अनि विश्वास गर्न सक्छौँ, किन परमेश्वरले हामीलाई त्यसरी बनाउनु भएको छ कि यस्तो आइडियाहरू चाहिँ हामीले लिन सक्छौँ है. तर अनुभवमा भने छैन, हामीलाई थाहै छैन. पापहरू हामीलाई थाहा छ, दोष थाहा छ, कलङ्क थाहा छ, कति थाहा छ कति थाहा छ, तर निर्दोष निष्कलङ्क थुमा जब हामी भन्छौँ, पवित्र परमेश्वर हामी भन्छौँ, अनि तब जब चाहिँ यहाँ पत्रुसले बयान गर्दै जान्छ, हो यस्तै पापै नभएको, एउटै पाप नगर्नु हुने प्रभु येशूको रगतले हामीलाई किन्नु भयो, छुटकारा दिनुभयो, यत्रो ठुलो मूल्य तिर्नु पर्यो भन्ने कुरा चाहिँ उसले ध्यान आकर्षण गरिरहेको छ यहाँ. त्यसले यति ठुलो मूल्य तिर्यो कि परमेश्वरको पुत्र बलिको थुमा हुनु पर्यो, उहाँ पापरहित शुद्ध भएर उहाँले त्यो बहुमूल्य रगत बगाएर चाहिँ हाम्रो छुटकाराको लागि चाहिँ उहाँले मूल्य तिरिदिनु भएको छ. त्यसैले हरेकचोटि जब हामी प्रभु भोज लिन्छौँ, रोटी अनि दाखरस दुईटा छ होइन त. जब रोटीलाई हेर्छु म के सम्झन्छु भने निर्दोष निष्कलङ्क थुमा. जब त्यो कचौरा हेर्छु तब चाहिँ त्यो मूल्य मैले सम्झन्छु बहुमूल्य रगत. यसरी दुइटै कुरा छ. निर्दोष निष्कलङ्क थुमा भन्न साथ चाहिँ उहाँ मानिस बन्नुभएको, एउटा पापरहित मानिस बनेर त्यो पापरहित शरीरमा उहाँले पाप बोक्नुभएको कुरा, बलिदान भने नि त्यही हो. अनि उहाँले दण्ड भोग्नुभएको अनि सबै पीडा भोग्नुभएको त्यो शरीरमा, उहाँको मनुष्यत्वमा, सिद्ध मनुष्यत्वमा. अर्कोतिर जब चाहिँ हामी चाहिँ कचौरा त्यो रगत बहुमूल्य रगत हेर्छौँ त्यहाँ चाहिँ उहाँले तिर्नु भएको छ, उहाँले मूल्य चुक्ता गर्नुभएको छ जुन चाहिँ हामीले तिर्नै सक्दैन थियौँ. जुन चाहिँ त्यहाँ परमेश्वरले माग गर्नुभएको धार्मिकताको कुरा थियो, छैन धार्मिकता हामीसँग. अनि त्यसैले प्रभु येशू ख्रीष्ट जो पूर्ण रूपमा धर्मी हुनुहुन्थ्यो उहाँ चाहिँ हामी अधर्महरूको निम्ति, उहाँ धर्मी चाहिँ उहाँ मरिदिनु भयो, अर्थात् उहाँले जीवन दिनुभयो. त्यसैले त्यो रगत भन्न साथ के सम्झ्नुपर्छ, उहाँको जीवन चाहिँ खनाइएको कुरा. किनभने जीवधारीको प्राण उसको रगतमा हुन्छ, त्यसैले उहाँले जीवन दिनुभयो. त्यसैले पत्रुसले हामीलाई चाहिँ यहाँ हाम्रो उद्धारको मूल्य बताउँदैछन् अनि उसले बहुमूल्य भन्ने शब्द प्रयोग गरेको छ. अनि त्यसपछि चाहिँ यसरी हामीलाई उद्धार गर्ने भन्ने कुरा चाहिँ परमेश्वरको अनन्तदेखिको योजना थियो भन्ने कुरा चाहिँ पत्रुसले गर्न थाल्छ. फेरि अनन्तदेखि परमेश्वरले यो सोच्नु भएको थियो कि हामीलाई चाहिँ आदमका सन्तानलाई बचाउनको लागि चाहिँ परमेश्वरले यस्तो प्रकारले आफ्नो पुत्रलाई पठाएर उहाँको रगतद्वारा हाम्रो मूल्य तिरेर उहाँ बलि भएर हामीलाई चाहिँ बचाउनुहुन्छ भन्ने कुरा जुन चाहिँ यहाँ 20 पदमा अब पढ्नुपर्छ हामीले. उहाँ भनेको येशू ख्रीष्ट साँच्चै पृथ्वीको उत्पत्ति भन्दा पहिले ठहराइनु भएको थियो तर तिमीहरूका निम्ति यी अन्तिम समयहरूमा प्रकट हुनुभयो. यहाँ अचम्मको कुराहरूमा हामी प्रवेश गर्दैछौँ कि परमेश्वरको योजना रहेछ संसार बनिनुभन्दा पनि पहिला नै कि पापीहरूलाई बचाउनलाई उहाँले आफ्नो पुत्र दिने कुरा चाहिँ. त्यो बेलामा उहाँले एउटै स्वर्गदूत पनि बनाउनु भएको थिएन, उहाँले यो पृथ्वी बनाउनु भएको पनि थिएन, आकाशमा एउटै तारा थिएन, एउटै मान्छे थिएन, उहाँ मात्र हुनुहुन्थ्यो. अनादिदेखि अनन्तसम्मको त्रिएक परमेश्वर हुनुहुन्थ्यो. अनि उहाँहरू सल्लाह गर्नुभयो, उहाँहरूले योजना गर्नुभयो. अब त्यस्तै शब्दहरू छन् है, अनि त्यसैले त्यही शब्दहरू प्रयोग गरिरहेको छ. उहाँहरूको अनन्त सङ्कल्प भनेको छ, उहाँको आफ्नै शुभ अभिप्राय अनुसार भनेको छ. उहाँको अनन्त, उहाँको सल्लाह बमोजिम यस्ता शब्दहरू प्रयोग गरेको छ. अनि यहाँ चाहिँ के शब्द प्रयोग गरेको छ भने उहाँ साँच्चै पृथ्वीको उत्पत्तिभन्दा पहिले ठहराइनु भएको भन्ने शब्द प्रयोग भएको छ. अनि यो शब्दको माने के हो? यो शब्द चाहिँ वास्तवमा पहिलो पत्र चाहिँ 1:2 पनि उल्लेख भएको छ, जहाँ चाहिँ पूर्व ज्ञान भनेको छ. त्यहाँ एकचोटि पढौँ त, त्यहाँ लेखेको छ परमेश्वर पिताको पूर्व ज्ञान अनुसार आत्माद्वारा पवित्र गरिएर आज्ञाकारिता र येशू ख्रीष्टको रगतको छिटकाउका निम्ति चुनिएकाहरू. अनि Ephesians 1:4 एकैछिनलाई पल्टाउँ हेर्नलाई अनि फर्किहाल्नेछौँ है, अनलाई यहाँ नछोड्नुहोस्. Ephesians 1:4 लेखेको छ, 3 पनि पढौँ. हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य हुन् जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नु भएको छ. 4 त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौ भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रीष्टमा चुन्नु भयो। त्यसैले ख्रीष्टमा हामीलाई बचाउने भन्ने योजना चाहिँ आदमले पाप गरेपछि बनाएको योजना होइन। ख्रीष्टमा हामीलाई यसरी यस्तो अचम्म अद्भुत तरिकाले उहाँको बहुमूल्य रगतले छुटकारा दिएर हामीलाई सदाको निम्ति उहाँको बनाउने भन्ने योजना चाहिँ यो संसार उत्पत्ति हुनुभन्दा पहिल्यैदेखि परमेश्वरले योजना गर्नुभएको कुरा रहेछ। अनि जुन शब्द त्यहाँ पूर्व ज्ञान भनेको छ अनि यता चाहिँ पहिले ठहराइनु भएको छ भन्ने छ, यसलाई चाहिँ अर्को शब्दले व्यक्त गर्दा मलाई चाहिँ अलिकति सजिलो भएको छ। अनि त्यो चाहिँ ठिक शब्द पनि हुन्छ यसमा राख्न, त्यो चाहिँ के भने पूर्व ज्ञान अर्थात् उहाँको पूर्व विचार अनुसार उहाँले हामीलाई पहिले ख्रीष्टमा चुन्नु भयो। उहाँको पूर्व विचार अनुसार उहाँले पहिले प्रभु येशु आफ्नो पुत्रलाई चाहिँ संसारको उद्धारकर्ता हुनको लागि चाहिँ उहाँले पठाउने योजना गर्नुभयो। त्यसैले पहिले ठहराइनु भएको भनेर चाहिँ यहाँ अनुवाद गरिएको छ भने उता पूर्व ज्ञान भनेको छ अनि त्यसको मतलब चाहिँ उहाँको पूर्व विचार हो, अर्थात् उहाँ चाहिँ सक्रिय रूपमा चाहिँ म केही गर्छु भनेर उहिले नै सोच्नु भएको थियो। त्यतिकै बसेर हेरौँ त के हुनेछ भोलि पर्सि भनेर बसिरहनु भएको पूर्व ज्ञान होइन यो। त्यसैले उहाँले चाहिँ उहाँको योजना हो, उहाँ सार्वभौम हुनुहुन्छ कि योजना नभने उहाँको अनन्त योजना, अनन्त विचार, अनन्त संकल्पहरू, अनन्तको शुभ अभिप्रायले भरिनु भएको जीवित परमेश्वरले हामी प्रति गर्नुभएको यो अद्भुत प्रेम अचम्म छ। यहाँ चाहिँ त्यसैले देख्छौ कि उहाँ एकदम नियन्त्रणमा हुनुहुन्छ, सबै थोक उहाँको नियन्त्रण पनि छ। प्रियहरू हो, चाहे स्वर्गदूतहरू, चाहे दुष्ट आत्माहरू, लुसिफर शैतान, आदम हव, सब खरब अरब मानिसहरू उहाँको नियन्त्रण पनि छ। तर प्रत्येक स्वर्गदूतलाई र प्रत्येक मानिसलाई चाहिँ रोज्ने मौका दिनुहुन्छ, रोज्ने मौका दिनुहुन्छ। अनि कति स्वर्गदूतहरू चाहिँ लुसिफरलाई रोजे, परमेश्वरलाई रोज्न मौका थियो, परमेश्वरलाई रोज्नेहरूले रोजे, पवित्र स्वर्गदूतहरू छन्। अनि अर्कोतिर आदम हावा उनीहरूले पनि रोजे, गलत रोजे। त्यसपछि हामी आयौँ अनि हामीले पनि रोजिरहेकै छौँ, आज हामीले रोज्नु छ, हरेक दिन रोजाइ हो। तर हामीले जे जति रोजे पनि परमेश्वर चाहिँ रोजाइहरूको पनि रोजाइ चाहिँ यहाँ माथि छ, माथि उहाँले चाहिँ सबै रोजाइहरू अनि सबै हामीले सोचेका सबै जे जति गर अनि स्वतन्त्र दिनुभएको छ फेरि हामीलाई। अनि अचम्म उहाँ चाहिँ सार्वभौम रूपमा चाहिँ सबै कुरालाई चाहिँ उहाँको संकल्प, उहाँको योजना, उहाँको असल योजना अनुसार चाहिँ चल्न दिइरहनु भएको छ। सबै पापीहरूलाई, सबै शैतान, दुष्ट आत्मा र सबै मान्छेलाई आफ्नो आफ्नो रोजाइ दिनुहुन्छ, तर अर्कोतिर चाहिँ उहाँको सार्वभौम आफ्नो रोजाइ पनि छ अनि त्यसलाई चाहिँ उल्टाउन सक्ने कोही पनि छैन। धन्य होस् परमेश्वरलाई, उहाँ सार्वभौम हुनुहुन्छ अनि उहाँको योजना चाहिँ सफल भइछाड्छ। अनि उहाँले पहिले नै ठहराउनु भएको थियो आफ्नो पुत्रलाई चाहिँ यसरी पठाउनुमा। अनि त्यसैले अर्को कुरा देख्छौ कि उहाँको यो योजना र उद्देश्यमा चाहिँ सबभन्दा केन्द्रबिन्दुमा चाहिँ एउटा कुरा छ, उहाँको यो भयङ्कर ठुलो योजनामा चाहिँ हामीलाई बताइदिइसक्नु भएको छ के छ, के छ भन्दा पनि को छ उहाँको योजनाको बिचमा चाहिँ उहाँको प्रिय पुत्र येशु ख्रीष्ट छ। यही देख्छौ, उहाँ साँच्चै पृथ्वीको उत्पत्ति भन्दा पहिले ठहराइनु भएको थियो, उहाँको पूर्व विचारमा चाहिँ येशु ख्रीष्ट उहाँको पुत्रलाई चाहिँ राख्नु भएको छ यो उद्धारको योजना सम्पन्न गर्नको लागि र अरू जे जे उद्देश्य छ उहाँको सबै सम्पन्न गर्नको लागि। तर तिमीहरूका निम्ति यी अन्तिम समयहरूमा प्रकट हुनुभयो। त्यसैले हामीले यो याद गर्नुपर्छ है, यो यो जीवनमा केन्द्रमा हामी होइन, यो यो सारा जीवन म जिइरहेको छु मुख्य कुरा चाहिँ प्रभु येशु हो, त्यहाँ हामीले चाहिँ त्यो फोकस गऱ्यो भने हामी चाहिँ चुक्न गाह्रो पर्ला. तर यदि त्यो परमेश्वरको जहाँ उहाँको ध्यान छ नि, मेरो पुत्र मेरो योजनामा चाहिँ मेन यही नै हो भन्नु हुँदाहुँदै मेन अर्को चिज बनाउन थाल्छौँ भने, आफूलाई राख्न थाल्छौँ भने, त्यहाँ चाहिँ गडबड सुरु भइहाल्यो. त्यसैले अनि यो योजनामा चाहिँ तर परमेश्वरको चाहिँ बडो ठुलो वास्ता अनुग्रह प्रेम चाहिँ फेरि हामीप्रति छ. अनि त्यो शब्द चाहिँ यहाँ छ, यो चाहिँ बीस पदमा हेर्नुहोस्, उहाँ साँच्चै उहाँ अब केन्द्रबिन्दुमा छ, साँच्चै पृथ्वीको पृथ्वीभन्दा पहिले ठहराउनु भएको थियो. तर त्यसपछि दुईटा शब्द के छ, तिमीहरूका निम्ति. परमेश्वरले यत्रो गर्नुभयो, हामीलाई यस्तो प्रेम गर्नुभयो, परमेश्वर संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो कि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्. तपाईँले पाउन सक्नुहुन्छ. अनि यहाँ देख्छौ हो, अनि उहाँ हुनुभएकोले, उहाँलाई योजनामा यसरी अगाडि सार्नु भएकोले पिताले अब हाम्रो लागि के छ, अब हाम्रो लागि चाहिँ अब हामीले विश्वास गर्ने ठाउँ छ. बल्ल पो आउँछ विश्वास गर्ने कुरा. अब उहाँ नै छैन भने कहाँ विश्वास गर्ने हो, केमा गर्ने हो, विश्वास गरेर खै अब के गर्ने. यहाँ भनेछ त्यसैले देख्नुभयो 21 पदमा, तिमीहरू उहाँद्वारा परमेश्वरमाथि विश्वास गर्दछौ. उहाँद्वारा भन्ने त्यो महत्वपूर्ण शब्द देख्नुभयो. ख्रिस्ट बिना केही पनि छैन, व्यर्थ छ. तर उहाँ भएकोले, यीशुद्वारा, त्यो मारिएको थुमाद्वारा, निर्दोष निष्कलनको थुमा बोली उठ्नु भएको प्रभुद्वारा, पिता भन्दै म चाहिँ उहाँका आउन पाएको छु आज. सुरुमा चाहिँ म एउटा पापीको रूपमा पिता त भन्न सक्दिन थिएँ, है म बाँच्न चाहन्छु, म फर्केँ, मेरो भुलै भुल रहेछ, मेरो पुरै जीवन म आएँ भनेर चाहिँ यीशु ख्रिस्टमा म आउन पाएँ. उहाँद्वारा परमेश्वरमाथि विश्वास गर्दछौ. येशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ, गलत नठान्नुहोस् यहाँ. पिता परमेश्वर हुनुहुन्छ, दुवै परमेश्वर हुनुहुन्छ, एउटै परमेश्वर हुनुहुन्छ, तर दुईटा व्यक्तिहरू हुनुहुन्छ, पिता अनि पुत्र, त्यहाँ पवित्र आत्मा पनि हुनुहुन्छ. यो परम सत्यता हो, त्रिएक परमेश्वरको. अनि त्यसैले पुत्र परमेश्वर चाहिँ मानिस बन्नुभयो ताकि उहाँद्वारा हामी पिता परमेश्वर कहाँ जान सकौँ, अथवा परमेश्वर कहीँ हामी जान सकौँ र मुक्ति पाउन सकौँ. त्यसैले तिमीहरू उहाँद्वारा, येशुद्वारा परमेश्वरमाथि विश्वास गर्दछौ, जसले उहाँलाई मरेकाहरूबाट बौराउनु भयो र उहाँलाई महिमा दिनुभयो, यसैले कि तिमीहरूका विश्वास र आशा परमेश्वरमाथि रहन्. त्यसैले मध्यस्थकर्ता येशु ख्रिस्टको कारणले मात्र हामीले यो मुक्ति पाएको छौँ, अनि हामीसँग हामी विश्वास भन्ने गर्न पाएका छौँ. त्यसैले खास विश्वास ठुलो होइन, धेरैले भन्छन् विश्वास ठुलो हो, कुरा गर्दै जाँदा सुसमा सुन हो विश्वासै ठुलो हो, होइन विश्वासै ठुलो हो, होइन ठिक छ, राम्रो विश्वास गर्नुभएको छ, मेरो पनि आफ्नो विश्वास छ, विश्वास ठुलो हो. म भन्छु विश्वास ठुलो होइन, विश्वास गर्ने त्यो जसमाथि विश्वास गरिन्छ उहाँ ठुलो हो. जब हामी प्रभु येशूमा विश्वास गर्छौँ, हामीले कुनै ठुलो काम गरे होइन, ठुलो काम त उहाँले गर्नुभएको हो, हामीलाई विश्वास गर्ने ठाउँ दिनुभयो. त्यसैले गाउँछ नि, मेरो विश्वासको विश्राम स्थान धर्म कर्म होइन, मेरो विश्वासको विश्राम स्थान चाहिँ प्रभु येशु ख्रिस्ट हुनुहुन्छ. अनि आशा हामीले पाएका छौँ, अब हामीलाई निश्चयता छ हाम्रो भविष्यको बारेमा, हामी ढुक्क हुन पाएका छौँ किनभने प्रभु येशुको कारणले हो. अनि यहाँ चाहिँ तपाईँले चाहिँ एउटा शब्द हेर्नुहोस् 20 पदमा चाहिँ, उहाँ चाहिँ अब पृथ्वीको उत्पत्तिभन्दा पहिले नै परमेश्वरको योजना त रहेछ, उहाँ ठहराइनु भएको थियो, तर भनेको छ 20 पदको बीचमा, तिमीहरूका निम्ति यी अन्तिम समयहरूमा प्रकट हुनुभयो. अर्थात् यो वर्तमान समयको कुरा गर्दैछ, यो अन्तिम समयहरू भनेको चाहिँ यो पदमा चाहिँ, अर्थात् यो वर्तमान प्रबन्ध, प्रभु येशु ख्रिस्ट आउनुभयो अनि त्यसपछि उहाँ क्रुसमा उहाँले उद्धारको कार्य गर्नुभयो, भरि उठेर जानुभयो, अनि यो अन्तिम समयहरूमा चाहिँ उहाँ प्रचारिँदैछ पवित्र आत्माद्वारा प्रकट, हामीलाई चाहिँ उहाँ यसरी हुनुभएको छ अनि गरिँदैछ पनि. त्यसैले यो विषय के अरे यो अन्तिम समयहरू यो बहुवचन चाहिँ यो वर्तमान काल हो तर एकचोटि छ नि पाँच पदमा चाहिँ अन्तिम समय मात्र भनेको छ त्यहाँ एकचोटि हेर्नुहोस् त एकको पाँचमा चाहिँ अन्तिमहरू चाहिँ अन्तिम समयहरू होइन समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वास गर्छ यो चाहिँ आउने युगको कुरा गर्दैछ यो चाहिँ प्रभु येशू ख्रीष्टको आगमनपछि यो अन्तिम समय चाहिँ के हो त्यो चाहिँ एउटा तोकेछ अन्तिम समय है तर अन्तिम समयहरू भनेको चाहिँ अहिले है अनि यसरी चाहिँ अनि छ नि अब चाहिँ त्यो अहिलेको त्यो सुन्दर प्राणीलाई हेरौँ न के अरे प्रोजेक्टर धन्यवाद त्यसैले पत्रुसले यो खण्डमा खास के देखाउँछन् भने हामीलाई कि हाम्रो उद्धार कति महान छ भन्ने कुरा देखाएको छ अनि तिनवटा कुराको कारणले यो अति अति महान उद्धार महान मुक्ति हामीले पाएको छ भन्ने बुझ्छौँ नम्बर एक किनभने यो यसको मूल्य महान भएकोले बहुमूल्य रगतले किनिएको मुक्ति भएकोले अथवा उद्धार भएकोले जस्तै 18-19 पदमा यसलाई किन्न यति धेरै पर्यो परमेश्वरकै रगत भनेको छ त्यो चाहिँ प्रेरित 20:28 कुनै बेला पढ्नुहोस् प्रभु येशूको रगत भनेको परमेश्वरको रगत हो किनभने प्रभु येशू परमेश्वर हुनुहुन्छ दुई पद रे दोस्रो कुरा किन हाम्रो उद्धार यति महान छ भन्ने कुरा हामी बुझ्छौँ भने किनभने यो यो मुक्तिको योजना चाहिँ संसार उत्पत्ति हुनुभन्दा पहिलेको योजना रहेछ त्यसैले यो उद्धार चाहिँ अति नै ठुलो रहेछ भन्ने कुरा पनि पत्रुसले 20 पदमा देखाउँछ आनन्ददेखि योजना भएकोले नम्बर 3 चाहिँ यो हाम्रो मुक्ति चाहिँ अति ठुलो छ भन्ने देख्छौँ किनभने हाम्रो उद्धारकर्ता चाहिँ अति उच्च ठाउँमा अहिले बसिरहनु भएको छ महिमामा भनेको छ 21 पदमा उहाँ त एउटा मानिसकै शरीरमा हुनुहुन्छ त्यहाँ सोच्नुहोस् उहाँ त्यहीँ हुनुहुन्थ्यो पहिला है तर फरक तरिकाले हुनुहुन्छ त्यहाँ त्यो बुझ्नुहुन्छ तपाईँहरूले फरक तरिकाले हुनुहुन्छ त्यहाँ पहिला उहाँ कन्या कोखबाट जन्म लिनुभन्दा अगाडि उहाँ त अनादिदेखिको अल्फा ओमेगा परमेश्वरको पुत्रको रूपमा त्यहाँ हुनुहुन्थ्यो तर अहिले चाहिँ एउटा मानिसको रूपमा त्यहाँ हुनुहुन्छ त्यो हो अचम्म छ उहाँ चाहिँ मानव जातिको एक सदस्य बन्नुभयो हाम्रो प्रतिनिधि हुनलाई त्यसैले मेरो उद्धारकर्ता चाहिँ त्यहाँ सबभन्दा उच्च ठाउँमा हुनुहुन्छ त्यसैले मेरो उद्धार एकदम ठुलो छ भन्ने म बुझ्छु पत्रुसको यो खण्डबाट अनि त्यसैले पत्रुसले चाहिँ यो खण्ड यहाँ ल्याउनुको कारण चाहिँ यो देखिन्छ कि 18 पदको त्यो पहिलो शब्द 18 पदमा भनेको छ किनकि तिमीहरू जान्दछौ अनि याद गर्नु सन्दर्भ के छ सन्दर्भ त्योभन्दा अगाडि के छ भने पवित्र जीवन जीव भन्ने कुरा छ पवित्र हो अनि त्यो कुराको अर्थीलाई अझ बल दिनलाई फोर्स दिनलाई चाहिँ उसले भन्छ हाम्रो उद्धार यति ठुलो छ हामी पवित्र उहाँको सामु हौ भनेर यत्रो ठुलो मूल्य तिरिएको छ त्यसैले पवित्र हौ भनेको यहाँ बुझ्दछौ यसको मूल्यको कारणले यति ठुलो छ हाम्रो मुक्ति यसको योजनाको कारणले ठुलो अनि हाम्रो मुक्तिदाताको उच्च ओहदाको कारणले ठुलो त्यसैले चाहिँ हामी चाहिँ दिनहौँ आज्ञाकारी नानीहरू चाहिँ पवित्र जीवन जिउन चाहिँ हामीलाई करमा पार्नुपर्ने हो यसले त यो सोचले मैले धेरै अगाडि पढेको एउटा दास प्रथा हुँदाखेरिको कहानी म बताउँछु कोही कोहीलाई याद होला अमेरिकामा हो कि कता अनि एउटा दासलाई किनेर ल्याएको रहेछ अनि ऊ चाहिँ एकदम अटेरी रहेछ म केही भनेको पनि मान्दिनँ जेसीको मलाई पिट्नुहोस् मलाई मार्नुहोस् जेसीको म भनेको पनि मान्दिनँ छैन मलाई यो दास उतको जीवन मलाई मर्नु बाँच्नुभन्दा मर्नु नै बेस्ट त्यस्तो खालको गर्दैथ्यौँ तर वास्तवमा त्यो उसलाई किन्ने मालिकको विचार अर्कै रहेछ अनि उसलाई ल्याएर उसलाई भने यो घर हेर त भने जस्तो राम्रो छ सानो चुटुक्क परेको यो तिम्रो हो अनि त्यसपछि भित्र गएछ यो सबै तिम्रो हो अनि यो सबै तिम्रो तिम्रोमा यो छक्कै पर्छ किन मैले तिमीलाई किनेको चाहिँ मलाई तिमीलाई स्वतन्त्र बनाउनलाई हो तुरुन्तै ऊ घुँडा टेक्छ र भन्छ मालिक जीवनभरि म तपाईँको सेवा गर्छु अनि ऊ चाहिँ उसको दास भन्छ प्रभु येशु ख्रीष्टले पनि हामीलाई ठुलो मूल्य तिर्नु भएकोले हामी त पवित्र जीवन जिउन हामी खुसीसाथ हामी अगाडि बढ्नुपर्ने हो पत्रुसले यही तर्क गरिरहेको हो म बुझ्छु अनि यो पशुको नाम अर्मिन हो भनेको उसको बोलाउने नाम त होइन तर यो अर्मिन जस्तो कि कुकुर बिरालो भन्छ यो चाहिँ अर्मिन हो ERMINE यो चाहिँ युरोपको उत्तरी भागको जङ्गलहरूमा र एसियामा पनि बसोबास गर्छ भन्ने बुझिन्छ अनि हिउँदमा चाहिँ उसको अति नै सेतो न सेतो उसको भुवादार उसको जुन ज्याकेट छ त्यसको निम्ति ऊ चाहिँ चिनिन्छ अनि उसको स्वभाव यस्तो छ कि उसले चाहिँ स्वभावले उसको त्यो सेतो भुवामा चाहिँ कुनै पनि दाग फोहोर लागे कि उसले चाहिँ सफा गरिहाल्छ अनि त्यो फोहोर मनै पर्दैन उसलाई फोहोर हुन दिँदैन अनि शिकारीहरूले चाहिँ उसको यो अचम्मको यो चरित्र अथवा गुणलाई चाहिँ उनीहरूले काममा ल्याउँछन् अब फाइदा लिन्छ शिकारीहरूले उसलाई चाहिँ समात्नलाई चाहिँ पासो थाप्दैनन् तर पहिला चाहिँ उसको घर भेट्टाउँछन् अनि त्यो घर चाहिँ कुनै चट्टानमा कुनै खोपमा जस्तो हुनसक्छ अथवा कुनै रुखको चाहिँ खोक्रोमा हुनसक्छ कुनै पुरानो रुखको अनि उनीहरूले के गर्छन् त्यो भेट्टाएपछि चाहिँ उनीहरूले केही हिलो मैलो लिन्छन् अनि त्यो उसको घरभित्र छिर्ने ढोकामा चाहिँ लगाइदिन्छन् फोहोर बनाइदिन्छन् अनि भित्र पनि पुरा हिलो हिलो लगाएर फोहोर गरिदिन्छन् अनि त्यसपछि त्यो शिकारीहरूले चाहिँ आफ्नो कुकुर छोडिदिन्छ अर्मिन खोज्नलाई अनि कुकुरहरू चाहिँ भुक्दै भुक्दै खोज्न थाल्छन् अनि हुन्छ अर्मिनलाई बस अनि यो बिचरा अर्मिनहरू एकदम तर्सिएर अब उनीहरू घरतिर दौडिन थाल्छन् आफ्नो घरतिर कुद्दै है अनि जान्छ त ओहो ढुक्कमै फोहोर छ भित्र हेर्छ फोहोर छ है पुग्दै आइसक्यो होइन कुकुर आइसक्यो तर ऊ चाहिँ भित्र जाँदै जाँदैन किनभने त्यो फोहोरको कारणले उसको त्यो सेतो न सेतो भुवादार उसको कोटलाई फोहोर पार्नुभन्दा बरु मर्न तयार छ उसको लागि चाहिँ अर्मिनहरूको लागि चाहिँ जीवनभन्दा पवित्रता बढी मूल्यवान छ परमेश्वरले हामीलाई पवित्र हो भन्नुभएको छ पवित्रतालाई यस्तो प्रेम गर्न पाप अधर्मलाई यस्तो घृणा गर्न अनि यस्तो अर्मिन पनि बनाइदिनु भएको छ हामीलाई पाठ सिकाउनलाई परमेश्वरलाई धन्यवाद होस् अब एक अध्यायको 22-25 पद हामी पढ्नेछौँ त्यसलाई अफ गर्न सकिन्छ र अनि हामी पढ्नेछौँ एक अध्यायको 22-25 भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्ना मनहरूलाई शुद्ध पारेका छौ यसै कारण एक अर्कालाई चोखो हृदयले गहिरो प्रेम गर किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ किनकि सबै प्राणी घाँस जस्तै हो र मानिसको सबै महिमा घाँसको फूल जस्तै घाँस ओइली जान्छ र त्यसको फूल झरिहाल्छ तर प्रभुको वचन सदा सर्वदा रहिरहन्छ अनि वचन यही नै हो जो सुसमाचारद्वारा तिमीहरूलाई प्रचारिएको छ। अब यो चाहिँ पत्रुसको तेस्रो अर्थी हो। पूर्ण रूपले आशा राख, पवित्र हो र अब चाहिँ प्रेम गर, एक अर्कालाई प्रेम गर, जुन चाहिँ नयाँ जन्मको प्रमाण हो। प्रेम चाहिँ साँचो मुक्ति पाएको छ भन्ने कुराको प्रमाण चाहिँ हाम्रो एक अर्काप्रतिको प्रेमले देखाउँछ भन्ने कुरा छ बाइबलको धेरै खण्डमा। त यो खण्डमा चाहिँ है चाहिँ यस्तो आज्ञा किन दिँदैछ भने, किनभने तिमीहरूले नयाँ जन्म पाएकोले भन्दैछ, नयाँ जन्म पाएको छौ, नयाँ जीवन छ, त्यसैले नयाँ जीवन जिउ, एकअर्कालाई प्रेम गर। अनि यो खण्डमा चाहिँ मुक्तिको बारेमा पत्रुसले सातवटा कुराहरू सिकाउँछ, सातवटा कुराहरू मुक्तिको बारेमा। देख्नुभयो कतिचोटि यही महान मुक्तिको बयान कति तरिकाले गरिएको छ, सबभन्दा ठुलो कुरा नि यही हो हामीले पाएको। पहिलो कुरा चाहिँ मुक्तिलाई चाहिँ नयाँ गरी जन्मन भनेर चाहिँ बयान गरेको छ 23 पदमा, तिमीहरूले नयाँ जन्म पाएका छौ। जब बच्चा जन्मिन्छ घरमा त्यो ठूलो घटना हो, होइन त? छरछिमेक सबैलाई थाहा हुन्छ, घरमा धेरैजना आउँछन्, खुसियाली पनि हुन्छ, सबैजनाको ध्यान त्यही नयाँ बच्चामाथि छ। नयाँ जन्म एउटा घटना हो, घटना हो, एउटा एकदम ठुलो घटना हो। त्यस्तै मुक्ति पाउनु चाहिँ एउटा घटना हो, एउटा भयङ्कर ठुलो घटना हो, यो बिस्तारै हुने कुरा होइन। मुक्ति चाहिँ एउटा प्रक्रियागत रूपमा चाहिँ मानौ केही वर्ष चर्च जाँदा 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 अनि सुन्दा 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 अनि कसरी हो भजन सुन्दा सुन्दा अनि जयमसी इत्यादि भन्न जान्दा 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 चाहिँ अनि कसरी हो जन्म होइन नयाँ जन्म चाहिँ त्यसरी हुँदैन प्रिय। यसरी त्यसरी तपाईँले सोचिरहनु भएको छ भने तपाईँले सोचाइ चाहिँ बद्लिनै पर्छ, मतलब भने तपाईँहरू चाहिँ ठुलो भ्रममा हुनुहुन्छ। नयाँ जन्म चाहिँ एकछिनमा हुने, अँध्यारोबाट उज्यालोमा, मृत्युबाट जीवनमा, मरेकोबाट अब जिउने, बाहिरबाट भित्र, है प्रभुले नै भन्नुभयो ढोका मरे हुँ, कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ, स्वाट्ट भित्र पस्यो जन्म्यो है, मुक्ति पाएको चाहिँ एउटा नयाँ जन्म हो। अनि यो यसले चाहिँ नयाँ जीवन ल्याउँछ, त्यसैले पहिलो बयान चाहिँ यो छ। दोस्रो कुरा चाहिँ यो मुक्तिको बारेमा चाहिँ खण्डमा बताएको छ कि मुक्ति चाहिँ प्रभुको वचनद्वारा हुन्छ, जुन चाहिँ 23 पदमा छ, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीले नयाँ जन्म पाएको छ। अनि त्यो कुरा चाहिँ 25 पदमा पनि छ, तर प्रभुको वचन भनेछ यहाँ, अनि अझ त्यहाँ भनेछ अनि वचन यही हो, अनि त्यसपछि भनेछ जो सुसमाचारद्वारा तिमीहरूलाई प्रचारिएको छ। त्यसले यहाँ चाहिँ यहाँ सुसमाचार पनि भनेछ, वचन पनि भनेछ, नयाँ जन्म चाहिँ सुसमाचारद्वारा हो। त्यसैले यहाँ तपाईँहरू मैले चाहिँ मुक्ति पाएको छैन भन्दै हुनुहुन्छ, मैले मुक्ति पाउनुपर्छ, मैले मुक्ति पाउनु पाए हुन्थ्यो कसरी पाउने। नम्बर एक कुरा, तपाईँले सुसमाचार चाहिँ जान्नै पर्छ, किन त्यो बिना मुक्ति छैन, सुसमाचारद्वारा मुक्ति पाइन्छ। अनि सुसमाचार यही हो कि ख्रिस्ट येशु पापहरूका निम्ति मर्नुभयो, पवित्र शास्त्र मुताबिक उहाँ मर्नुभयो, पवित्र शास्त्र मुताबिक उहाँ गाडिनुभयो, अनि उहाँ चाहिँ तेस्रो दिनमा बौरेर उठ्नुभयो। अनि जो कोही अब मान्छेले चाहिँ आफ्नो पापहरू म पापी छु भनेर बुझेर प्रभु येशु ख्रिस्टलाई त्यो पापबाट बचाउने वालाको रूपमा उसले लिन्छ, र त्यो गर्नलाई चाहिँ उसले आफ्नो सबै अरू जे जे कुरामा चाहिँ ऊ चाहिँ अल्झिरहेको थियो त्यसबाट फर्कन्छ, उसको मन फर्किने हो, हातले बाँधे पनि फर्किन त सक्छु नि म, सक्दिनँ भनौँ, म चाहिँ ड्रग एडिक्ट हुन्थेँ, ड्रगले मलाई चाहिँ यत्तिकै बाँधिरहेको छ, तैपनि मन त म फर्काउन सक्छु, पश्चाताप हो, अनि त्यसपछि उहाँले मलाई चाहिँ नयाँ जीवन दिनुहुन्छ र मेरो जीवनको आचरणहरू म बानिएको कुराहरूबाट चाहिँ उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ त्यो चाहिँ परिणाम हो अनि यो सुसमाचार त्यसैले अर्को कुरा द्वारा मुक्ति पाइने भएकोले यो सुसमाचार हामीले प्रचार गर्नै पर्छ प्रचार गर्नुहोस् म होइन तपाईँ होइन सुसमाचार सुसमाचारले मुक्ति पाउने तपाईँलाई नहेर्नुहोस् सुसमाचारमा अद्भुत सामर्थ्य छ परमेश्वरकै सामर्थ्य भनेको छ डाइनामाइट भनेको छ विश्वास गर्ने हरेकका लागि मुक्ति पाउनको निम्ति परमेश्वरको सामर्थ्य यसमै छ त्यसैले सुसमाचार नम्बर तीन कुरा यो मुक्तिको बारेमा चाहिँ यहाँ के कुरा पनि छ भने यो चाहिँ प्रचार गरेको सुसमाचार विश्वास गरेर आउँछ यो चाहिँ 22 पदमा चाहिँ यसरी व्यक्त गरिएको छ 22 पद भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्ना मनहरूलाई शुद्ध पारेका छौ यसै कारण एकअर्कालाई चोखो हृदयले गहिरो प्रेम गर अनि त्यहाँ अगाडि नै त्यहाँ के भनेको छ भने सत्यता पालन गरेर भन्ने शब्द देख्नुभयो अनि यो चाहिँ प्रचार गरेको सुसमाचारलाई पालन गरेको भन्ने अर्थमा म बुझ्दछु किनभने बाइबलमा सुसमाचार चाहिँ एउटा पालन गरिनुपर्ने खबर हो भनेको छ दोस्रो थेसलोनिकी म एकचोटि मसँग पल्टाउनु होला कृपया एकैछिन दोस्रो थेसलोनिकी एक दोस्रो थेसलोनिकी एकको अनि आठ पदमा तपाईँहरू जसले मुक्ति पाउनु भएको छैन भने ध्यान दिनुहोस् यहाँ के भनेछ र परमेश्वरलाई नचिन्नेहरू र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ यहाँ परमेश्वरलाई नचिन्नेहरू चाहिँ को हुन् भनेको छ भने ख्रीष्टको सुसमाचार पालन नगर्नेहरू किन उसले परमेश्वरलाई चिनेन किनभने उसले येशू ख्रीष्टको सुसमाचारलाई पालन गरेन अनि यसको प्रतिफल के हुनेछ परमेश्वरले एक दिन न्याय गर्नुहुनेछ तर समय छ प्रिय आज पनि अनि तपाईँले चाहिँ सुसमाचार पालन गर्न सक्नुहुन्छ कसरी पालन गर्ने सुसमाचारको आज्ञा छ पश्चाताप गर विश्वास गर त्यही पालन गर्ने हो आफ्नो मन फर्काउने अनि प्रभु येशू ख्रीष्टलाई लिने के गाह्रो हो रोजाइ हो यसलाई जटिल नबनाउनुहोस् जटिल कार्य क्रुसमा भइसक्यो 2000 वर्ष अगाडि अब सकियो भनिसक्नु अब त आऊ भन्ने हुन्छ हे सबै परिश्रम गरेर भारीले दबिएकाहरू मौका आऊ म तिमीलाई विश्राम दिनेछु लिनेछु आज्ञा हो त्यो पनि आऊ जो मौका आउँछ म उसलाई कुनै रीतिले अफाल्ने छैन त्यसैले आउनुहोस् प्रिय बाँच्नुहोस् अनि यो कुराबाट देख्छौँ कि सुसमाचार चाहिँ पालन गरिनुपर्छ सत्यता पालन गरेको माने चाहिँ त्यो पहिलो पत्रसमा फर्कौँ र एक अध्यायको दुई पदलाई पनि हेर त्यहाँ पनि त्यसरी चाहिँ व्यक्त गरिएको छ पहिलो पत्रस एकको दुईमा त्यहाँ पढ्छौँ परमेश्वर पिताको पूर्व ज्ञान अनुसार आत्माद्वारा पवित्र गरिएर अनि त्यसपछि शब्द छ आज्ञाकारिता र येशू ख्रीष्टको रगतको छिटकाउका निम्ति चुनिएका यहाँ मुक्तिको सवालमा मान्छेको जिम्मेवारी चाहिँ जुन विश्वास गर्ने जिम्मेवारी हो पश्चाताप गर्नुपर्ने जिम्मेवारीलाई चाहिँ आज्ञाकारी भनेछ है भनेको यहाँ चाहिँ दश आज्ञा पालन गर्न थाल्ने भने होइन यहाँ चाहिँ हामी चाहिँ अब म ज्ञानी बन्न थाल्ने भने होइन सक्दैनौ सक्नुहुन्न यहाँ चाहिँ सुसमाचार विश्वास गर्ने ख्रीष्ट कहाँ आउने लिने है लिऊ भन्ने हुन्छ अनि हस् भनेर लिन त्यसैले यो चाहिँ तपाईँले गर्नुपर्छ यो यति चाहिँ माग उहाँले गर्नुहुन्छ हृदयदेखि गर्नु परेछ अनि अरू ठाउँमा पनि छ है सुसमाचार चाहिँ पालन गरिने भनेर व्यक्त गरेको छ विश्वासलाई पालन गरे भनेर भनेको छ प्रेरित छमा त्यहाँ पुजारीहरूको ठुलो समूहले अनि त्यसपछि अर्को कुरा चाहिँ यो सुसमाचार चाहिँ के पनि हो नम्बर पाँचमा भने यो चाहिँ यो मुक्ति पाउन अगाडि चाहिँ पवित्र आत्माले अगाडिबाट काम गर्नुपर्छ भन्ने कुरा पनि छ हो पवित्र आत्माले अगाडिबाट काम गर्नुहुन्छ यो चाहिँ 22 पदमा छ भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा भनेछ देख्नुभयो त्यो शब्द आत्माद्वारा सत्यता पालन गरेर यो कुरा चाहिँ पहिलो पत्र चाहिँ 1:2 पनि छ फेरि 1:2 फर्कनुहोस् त परमेश्वर पिताको पूर्व ज्ञान अनुसार आत्माद्वारा पवित्र गरिएर अनि यो चाहिँ मुक्तिको सवाल नै हो वास्तवमा जुन यहाँ व्यक्त गरिएको छ पवित्र आत्माले चाहिँ उहाँको विशिष्ट काम गर्न पेन्टेकोस्टको दिन यो संसारमा आउनुभयो अनि उहाँले चाहिँ जब जब उहाँको वचन यहाँ प्रचार हुन्छ सुसमाचार प्रचार हुन्छ अनि विश्वासीहरूको गवाही त्यहाँ हुन्छ अनि उहाँले जो चाहनुहुन्छ उहाँको उपायहरू यही तरिकाले हो उहाँले चाहिँ एउटा पापी हृदयलाई चाहिँ विश्वस्त पार्नुहुन्छ विश्वास जबरजस्ती गराउनुहुन्छ भन्न खोजेँ होइन मैले त्यो होइन क्याल्भिनिस्टहरूले त सिकाउँछ तर विश्वस्त पार्नुहुन्छ भनेको मतलब चाहिँ यो सत्य हो तिमी पापी नै हो अनि प्रभु येशू चाहिँ मुक्तिदाता नै हो तिम्रो लागि मर्नु भयो यो कुरा चाहिँ उहाँले चाहिँ हृदयमा चाहिँ विश्वस्त पार्नुहुन्छ अथवा हाम्रो शब्द के छ कायल पार्नुहुन्छ त्यही हो कन्भिन्स गराउनुहुन्छ भनेको कायल पार्नु भनेको कन्भिन्स गराउनु शब्द त्यही हो माने अनि त्यसैले उहाँले त्यो काम गरिरहनु भएको छ आज पापको विषयमा उहाँले विश्वस्त पार्नुहुन्छ धार्मिकताको विषयमा न्यायको विषयमा भनेको छ त्यसैले आत्माद्वारा काम पहिला हुन्छ एउटा व्यक्तिले मुक्ति पाउन अगाडि त्यसैले परमेश्वरको कस्तो ठुलो दया कति असल हुनुहुन्छ कति अनुग्रही हुनुहुन्छ पिता पुत्र पवित्र आत्मा मिलेर चाहिँ एउटा पापीलाई बचाउनलाई सबै गर्नुहुन्छ अनि मान्छेको जिम्मेवारी पनि छ उहाँले जे जे गर्नुपर्छ सबै गर्नुहुन्छ अनि मान्छेले चाहिँ अब जवाब दिनुपर्छ आज तपाईँसँग प्रभु बोल्दै हुनुहुन्छ भने तपाईँले जवाब दिनुपर्छ तपाईँले जवाब नदिनु भनेको चाहिँ त्यो पनि जवाब हो त्यो भनेको चाहिँ नाइ भन्नु हो बाहिर ढकढक गर्दाखेरि चाहिँ चुप्लाएर बस्नु भनेको चाहिँ म आउनु म भित्र जानु आउनु दिन्न भन्नु हो अर्को कुरा छैटो कुरा चाहिँ यो मुक्तिको बारेमा चाहिँ यहाँ के बताएको छ भने यो चाहिँ मुक्ति पाउनु भनेको चाहिँ एउटा नयाँ हृदय पाउनु रहेछ यो 22 पदमा यसरी लेखेको छ भाइहरूलाई निष्कपट प्रेम गर्नका निम्ति गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्ना मनहरूलाई शुद्ध पारेका छौ अथवा एउटा नयाँ हृदय तिमीहरूले पाएका छौ नयाँ मुक्ति चाहिँ हाम्रो मन शुद्ध हुन हामीले पाप क्षमा हुन एउटा नयाँ हृदय पाउन हो अनि यसको अनि सातौं बुँदा चाहिँ के भने मुक्ति चाहिँ त्यसको प्रमाण हुन्छ मुक्ति पाएको छ भने त्यो चाहिँ 22 पदमै छ त्यो चाहिँ के भने भाइहरूलाई निष्कपट प्रेम यो नै साँचो मुक्तिको प्रमाण हो त्यहाँ साँचो प्रेम भन्ने कुरा बल्ल हुन्छ त्योभन्दा अगाडि त हामीलाई स्वार्थी जीवनमा त थाहा छ तर अब चाहिँ नयाँ जन्म पाएपछि मुक्ति पाएपछि चाहिँ यो हुन्छ अनि त्यसपछि यो भइसकेपछि अनि बल्ल पत्रुसले अब अर्थी दिन्छ त्यसैले यहाँ वाक्यको अन्तिममा छ यसै कारण एक अर्कालाई चोखो हृदयले गहिरो प्रेम गर अनि प्रभुको इच्छामा हामी क्लासमा हेर्नेछौँ।